نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد نبي الأمي وأزواجه أمهات المؤمنين وذرياته وأهل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد أما بعد الحمد لله رمضان کی ایک وارہ میں اللہ سبحانہ تعالیٰ نے مجلس نیت فرمائی ہے. ذکر کی مجلس ہے, اس کی اس برکت سے اللہ سبحانہ تعالیٰ کچھ باتیں کرنے کی اور سننے کی ہمیں توفیق نصیب فرماتے ہیں. اس کی وجہ اصل یہ ہے کہ اللہ سبحانہ تعالیٰ نے جو 30 دن ہمیں دیے ہیں, ان 30 دنوں کے اندر پورا جو ہمارا دین ہے اس کو ریفریش کیا اللہ پاک نے. ہر چیز اس کے اندر اللہ نے ایسی سمو دی ہے کہ پورا دین جو ہوتا ہے اس کی پریکٹس ہو جاتی ہے ہمیں. تو الحمدللہ ہم لوگ بھی اللہ کے فضل و کرم سے رمضان میں داخل ہوتے ہیں. تو اسی طریقے سے کیونکہ لازم ہو جاتا ہے رمضان میں وہ چیزیں کرنا, اللہ نے وہ شرط رکھ دی ہے روزے پر بھی ہے رمضان میں بھی, تو ہم کرتے ہیں تھوڑی تھوڑی, ہر چیز میں پریکٹس ہمیں ہو جاتی ہے اور اللہ نے اس میں برکت ایسی رکھی ہے رمضان میں کہ تھوڑی تھوڑی چیز پریکٹس کرا کر پھر سارے سال کے لیے ہماری مفید بن جاتی ہے اور اللہ تعالیٰ اس میں برکت ڈال دیتا ہے اور عادت بن جاتی ہے اور انسان دین پہ چلنا شروع ہو جاتا ہے. تو رمضان جا رہا ہے الحمدللہ, تھوڑی تھوڑی جو باتیں تھیں اس میں ہم باتیں کرتے رہے اصلاح کے لیے کہ بھی ہم اس میں سمجھیں, ہر پہلو کو دیکھا ہے رمضان کے کہ جو جو چیزیں ہمیں سمجھ آئیں نظر آئیں ہم نے اس کو سوچا پھر اہمیت کو دیکھا. الحمدللہ اللہ سبحانہ تعالیٰ جتنی بھی زندگی ہماری اس رمضان کی برکت سے ان باتوں پہ عمل کرنے کی توفیق نصیب فرمائے, وہ توفیق بھی اللہ باللہ اللہ کی طرف سے دی جاتی ہے انسان کو توفیق. جو اللہ پاک سنا دیتے ہیں تو پھر انشاءاللہ عمل کی توفیق بھی انسان کو ہو جاتی ہے. رمضان کو صبر کا مہینہ بھی کہتے ہیں کہا گیا ہے, تو ظاہر ہے کہ اللہ سبحانہ تعالیٰ نے اس ٹاپک کو بھی رکھا ہے رمضان میں کہ بھائی صبر, صبر کی اہمیت کو ہم شاید کم ہی پہچانتے ہیں, اس بات کو جانتے تو ہم کسی کو چوٹ لگی صبر کرو صبر کرو, نقصان ہوگا صبر کرو صبر کرو, کسی کا بچہ مر گیا بھی صبر کرو صبر کرو, بہت کامن ورڈ ہے یہ, لیکن اتنا چھوٹا نہیں ہے ورڈ. اللہ سبحانہ تعالیٰ نے تو اس بات کا جو انٹروڈکشن کرایا ہے قرآن میں آپ دیکھیں کس طریقے سے کرایا ہے, والعصر, قسم کھائی ہے اللہ تعالیٰ نے, تو اس کے بعد صبر کو اللہ پاک نے اہمیت دی اس چیز پر, تو کوئی چھوٹی چیز تو نہیں ہوگی صبر. اب اس مہینے کو بھی اللہ تعالیٰ نے صبر سے کہا, تو صبر کو سمجھنا چاہیے. میں آپ کو صبر سمجھانے کے لیے نہیں کہہ رہا, میں خود جاہل آدمی ناداد آدمی, مطلب یہ ہے کہ ہمیں اس پر غور کرنا چاہیے کہ صبر کا مہینہ ہے, تو اللہ تعالیٰ ہمیں ریفریش کرا رہے ہیں اس بات پر, دیکھیں گے بھی صبر کیا ہے, اصل صبر کیا چیز ہے, صبر کس کو کہتے ہیں. یہی صبر کہ بھائی پیٹ میں درد ہو جائے صبر کرو صبر, بخار چڑھ جائے صبر کرو صبر کرو, اس سے بھی آگے ہے کوئی صبر یا نہیں ہے, اتنی بات پہ اللہ تعالیٰ قسم تو نہ کھاتے. پورا قرآن میں اللہ نے بہت کم قسمیں کہی ہیں اور ایک جگہ تو اللہ نے قسم کھائی کس کی, تو کمال قسم ہے. نبی کریم عمر شریفہ کی قسم کا لا عمر کا حبیب تیرے عمر کی قسم. تو جس کی عمر اتنی عزیز ہو, اتنی بلند اور اتنی عظیم ہو کہ اللہ جس کی قسم کھائیں تو اس کی سنت کتنی عظیم ہوگی سوچیں اللہ. تو یہ جو قسم جس کی کھا لی جائے اس کی تو ایک ایک چیز بڑی عظمت والی ہو جاتی ہے. اللہ قسم کھائے, قسم کھا کے اللہ تعالیٰ زمانے کی بات ہے. تو یہ سب ایک انسان میں دو طبی حالات ہوتے ہیں, نیچر فیکٹس ہوتے ہیں انسان کے اندر, اس کو ہم کہتے ہیں. کتنے ہیں؟ دو ہیں عموماً. یا تو کوئی چیز انسان کو موافقت ہوتی ہے اس چیز سے, یہ غیر موافقت ہوتی ہے. اب سارا مشکل ہے تو اس کو آسان کر دوں کہ یا تو طبیعت کے مطابق ہوتا ہے, مطابق تو سمجھتے ہیں نا, سوٹ نیچ طبیعت کو سوٹ کرتی ہے, بات موافقت ہوتی ہے اس میں, یا موافقت نہیں ہوتی. دو چیز ہوتی ہے, دونوں کے اندر بہت بڑا دین ہے. ٹھیک, یہ موافقت ہو گئی. مثال کے تو چھوٹی سی مثال دیتے, بھائی یہ کیلا کھا لیں آپ, نہیں میں کیلا تو نہیں کھاتا کیونکہ میری طبیعت کے مطابق نہیں ہے. اب وہی کیلا ہے, اس میں اتنے وٹامنس ہیں, آپ پتہ نہیں ڈی سی ٹی اے بی جی سب اسی کے اندر غصے میں جتنا بھی. بھائی کیا کہہ رہے آدمی, نہیں نہیں مجھے کیلا نہ دیں آپ, پانی کا گلاس دے دیں. کیلا کیا ہوا, اس نے انکار کر دیا. اس لیے کہ طبیعت کے موافق نہیں تھی وہ چیز, کیوں اس نے کھا لیے. اگر شرم سے کھا بھی لیا بچہ, اب چلو یہ کہہ رہا ہے یار نہیں کھاؤں گا, پھر سارا وقت اس کو ہی کوستا رہے گا, یار گیا تھا اس نے مجھے زبردست کھلا دیا, یا میرا تو اس طرح بڑا نقصان ہوا, دکان بھی نہیں کھول سکا, منا یا کیا کرتا ہے نا ایسا. تو کتنی بڑی بات طبیعت کی موافقت کتنی تھی, اکیلے کی بات کر رہا. تو زبردستی بھی نہیں کرنا چاہیے کسی کو کھلانے کی, نہیں جی نہیں کھائے ہوگا بھائی مجھے, نہیں جی دوسرا سمجھتا ہے کہ بھائی اس کو ضرور دو. تو اس میں یہ بھی ایک شرعی نقطہ ہے کہ اس کے اندر انسان احتیاط کرے کہ زبردستی ٹھوکتا رہا جو کرے بچے کا کھلا میں, نہیں جی نہیں یہ خوشبو آپ نے لگانی ہے, اور اس کو پتہ نہیں چاہے وہ خوشبو سوٹ کرتی ہے. ہر چیز ایسے انسان کے ساتھ موافقت ہے یا نہیں ہے. تو یہاں کہ یہ نقطہ یہ بھی نکلتا ہے کہ کسی آدمی کو ایک دفعہ انسان اپنے شوق سے یہ لگا لیں پرفیوم جزاک اللہ, نہیں جی نہیں لگائیں تھوڑا سا لگا لیں پکڑ, تو وہ بیچارہ مجھے لگا کے چھوں چھوں چھینکیں مارنا شروع کرے, نماز ہی گئی آدمی بیچارے یہ بھی گئے, اور پھر دیکھو جی میں نے وہ اسکوس کی. ہوتا ہے ایسے نہیں, ہمیشہ یہ ادب ہے اور یہ سنت ہے نبی کی نظر کی, بھائی آفر ضرور کریں کہ چیز کو آپ, اور آدمی پسند. پہلی دفعہ میں بھائی آپ دعوت میں, میں ان شاء اللہ ہوں, اب کیا مجبوری ہے پیٹ خراب ہوں, نہیں جی نہیں ضرور آنا پڑے گا میں آپ کو آگے لے جاؤں گا, نہیں جی آپ ہی گر جاتے جناب برکت ہو. اب وہ بیچارہ مجبور ہے, اس کیا کرے, اس کو اس کے دوسرا رخ ہے. وہ یہ ہے کہ بھائی دعا کر دے گا آپ کے لیے الحمدللہ, دونوں چیزیں سیم ہیں, مجبوری سے نہیں جا سکا اس کی اپنی مجبوری ہے. نہیں 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 جی بس بس کھینچے جا رہے ہیں اس کو, دبائے جا رہے ہیں اس کو, یہ کر. تو یہ بہرحال ایک ٹاپک تھا کہ موافقت سمجھانے کے لیے آپ کو لمبی چوڑی بات کی میں نے. تو جو چیز طبیعت کو موافقت ہو جائے اس میں دو چیزیں ہوتی ہیں. کیا اسلام چیز ہے, کتنی باریک چیز کو پکڑتا ہے. یہ رمضان سے فریش کر رہے ہیں اپنے دین, کتنی باریک چیز پکڑی ہے, طبیعت پہ جاتا ہے انسان کی, طبیعت کے مطابق ہے نا اسلام. اب کیا نکلتی ہے اس عبادت موافقت سے, آپ سوچیں کون سی بات نکل آئے گی اس میں, بہت بڑی بات نکلتی ہے اس میں, بہت بڑی بات, بہت بڑی عبادت کیوں سی نکلتی ہے. اللہ طبیعت کے مطابق آپ کی چیز نکل آئی تو کیا ہوگی آپ کی طبیعت. مثال کہ آپ کسی کھانے گئے ہیں, طبیعت کے مطابق کھانا آ گیا, کم مرچیں ہیں کم نمک ہے, بچا کے دے رہا ہوں آپ کو, اور بہترین آپ کی طبیعت مطابق ہے, طبیعت کیا ہوگی آپ کی, فریش ہوگی. ٹھیک ہے نا, طبیعت خوش ہوگی. آپ کو کوئی چیز ملی آپ چاہتے تھے, آپ خوش ہو گئے, دل کیا ہوگا آپ کا, خوش ہوگا. اس خوشی کے اظہار میں دو کیفیت انسان کی نکلتی ہیں آگے. اب عبادت بنتی ہے, یہاں دینے والی کون ذات ہے, پانی کی گھونٹ بھی وہی دیتا ہے, ये सब रमजान प्रैक्टिस हमें करा रहे, हर चीज वो देते हैं। अब इंसान यह करता है कि जब उसको कोई चीज मिल गई, दौलत मिल गई, पैसे मिल गए, औलाद मिल गया, माल मिल गया, बड़े जा रहे हैं पैसे, बड़े जा रहे हैं, ये सब कुछ जा रहा है। अब यह उसकी आजमाइश शुरू हो जाती है कि या इसको दीन बनाए या इसको कुफ्र बनाए। ना शुक्री करे अल्लाह ने किया, क्या करना है, फस्करो नहीं हस्करो मुश्कुर वाला तकफर अल्लाह। शुक्र को इसके मुकाम शुक्र बताया है, कितनी बड़ी इबादत बताया है कि जब वक्त के मुताबिक कोई तबीयत के मुताबिक तुम्हें चीज मिल रही है तो उसमें क्या करो, उसको हराम रास्ते पे ना ले जाओ उस चीज को। मतलब ये कि तबीयत बन गई, आपकी सेहत बन गई, लोगों को मानना शुरू कर दे, भाजी मोटे खाना खा रहे हैं, ठोको इसको आज, बस बस एक्सरसाइज करते हैं, मारो इस आदमी, दौलत आ गई बस कमाओ इसको, उड़ाओ, गंदी चीजें खरीदो और गैर तमाम जो गैर कानून चीजें हैं वो सब इस्तेमाल करो, ये क्या बन गया, गुनाह हो गया। हराम हलाल कुछ पता नहीं, क्योंकि दौलत आ गई, पैसे आ गए, सब औलाद आ गई, बस चल पड़े, समझाई बात। उसी तबीयत के तबीयत खुश हुई है, वक्त पे आई है, तो इस पर अगर हमने क्या किया, अल्लाह की तरफ रजू कर लिया उस खुशी पर, उस खुशी पर किधर रजू किया, अल्लाह की तरफ रजू कर दिया, तो मुकाम शुक्र बन जाता है। और शुक्र बहुत बड़ी इबादत है, बनी इबादत नहीं बनी उस। अब देखना यह कि तबीयत के मुताबिक जब कोई चीज चल रही है हमारी, तो उस पर हमें करना क्या चाहिए, हमें फौरन क्या चाहिए, फर्स कोई नहीं उसको अल्लाह की हम्द और सना करनी चाहिए। खाना खाने से पहले आए तो फिर भी दुआ पढ़ते हैं, खाना खाने के बाद भी दुआ पढ़ो, पानी पियो तो हर घूट पे दुआ करो, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। ये क्या है, तबीयत की मुवाफ़क़त में जा रही है चीज़, मीठी चीज़ खाइए, तबीयत मांगे, अल्लाह का हम्द करो, शुक्र करो। तो जब ये शुक्र इंसान करता है, अल्लाह की हम्द करता है, फस्कुरु नहीं अस्कुरु, उस पर इनाम अल्लाह ने रख दिया कि जिस वक्त तू शुक्र कर रहा है हकीकत में, जिस वक्त तू जिक्र कर रहा होता है तो हकीकत में क्या कर होता है, तू मेरी हम्द नहीं कर रहा बल्कि हम्द तो कर रहा है, लेकिन उसमें तुझे अजर क्या दिया जा रहा है, तू क्यों कर रहा है, वो हकीकत में तू शुक्र कर रहा है, तेरी उस मुवाफ़क़त के मुताबिक मैंने तुझे चीज दी है, तो इसके इनाम में कहता है कि तुझे शुक्र अदा कर रहा है मेरे इस पर, तो फस्कुरु अस्कुरु को मैं तुझे आसमानों पे याद करता हूँ। ये है जिक्र अल्लाह, इसको कहते हैं जिक्र अल्लाह की नेमतों में बैठ कर। मैं कल हदीस सुनाई थी नबी पे, आप तुम कर क्या रहे हो, ये जिक्र क्यों कर रहे हो, इसलिए कर रहे हैं कि अल्लाह के एहसानात को याद कर रहे हैं। एहसान क्या था, न पेट में रोटी, न कपड़ा, न कुछ, भूखे नंगे गर्मी में बैठे, क्या एहसान था उनके लिए। सबसे बड़ा एहसान ये था, ये कुछ भी नहीं है, सबसे बड़ा एहसान ये कि अल्लाह ताला ने ईमान दे दिया। ये था वो जिक्र जिसकी तारीफ पर अल्लाह ताला ने नबी करीम सम भेजा और देखा, खाली पेट भी वही जिक्र हो, तबीयत मुवाफ़क़त में ना जाए लेकिन क्या हो, अल्लाह का जिक्र हो, तब वो जिक्र होगा। अल्लाह ताला कहेगा ये वाकई जिक्र करने वाला है, उस वक्त इनाम मिलता है, कितना बड़ा कि मैं तुझे याद कर रहा हूँ, बस इससे बड़ा कोई इनाम नहीं साथ। तो कितनी बड़ी इबादत बन गई, किस चीज़ से कि तबीयत की मुवाफ़क़त आ गई, चीज़ सूट कर गई आपके, अब एक चीज़ नुकता आ गया, इस बात को मैं यहाँ रखता हूँ, फिर इंशाल्लाह छेड़ेंगे मुकाम शुक्र क्या होता है। असल टॉपिक जो आज मेरा है इससे अगला है, उसका आला दर्जा, इससे भी एक आला दर्जा है, उसकी तरफ हमें थोड़ी बात करनी है रमजान की निस्बत से, क्योंकि रमजान छोटे छोटे टच दे रहे हैं ना, मैं अल्हम्दुलिल्लाह जिक्र का तो टच दे दिया, तो थोड़ा मैंने आपके दिमाग को उस तरफ लगा दिया कि जिक्र को खाली ना करना, क्यों जिक्र दे रहा है अल्लाह पाक हम रमजान में, इसलिए कि हम इस पर शुक्र करें, सबसे बड़ा शुक्र ये करें, जिक्र के वक्त ये नीयत होनी चाहिए, सबसे बड़ा शुक्र ये करें अल्लाह ताला की हम जिक्र में जमाए, हम इसलिए तेरा जिक्र कर रहे हैं, जिक्र का मकसद ये है कि तूने बासहत अब तक हमें रमजान अता फरमा दिया, तब तो ये जिक्र होगा। बाकी रहा इनामात, वो तो अल्लाह ने कह ही दिए कि तुम इनाम जिक्र करोगे तो इनामात तो मिलने ही हैं, इनामात की वजह से आना दूसरी बात है, मजा नहीं आया फिर तो लालची कड्डू हो गया आदमी, नहीं समझे बात, समझने क्या है कि जो असल रूह है अल्लाह के याद करने की, वो रूह ये है कि जो इनामात तूने मुझे दिए, रमजान दे दिया अल्लाह, सेहत दे दी, बिल्कुल फसकास रह रहा हूँ, आ रहा हूँ, तरावी सुन रहा हूँ, मजलिस से मिल रही हैं, बातें सुन रहा हूँ, शेख के साथ मौजूद हूँ, शेख बाज खातें मर्द औरत जो अल्लाह के जिक्र वाकई जो शुक्र करने वाले हैं, अल्हम्दुलिल्लाह। अजीब अजीब मैं हैरान होता हूँ कि बाज लोग क्या करते हैं, सदकात सदकात करते हैं इस मजलिस के बाद। मैं आपको हकीकत बता रहा हूँ, क्योंकि इंटरनेशनल जा रही है तो खबरें आती रहती है ना मुझे पूरी दुनिया से भी, क्या लोग भेजते रहते हैं। तो बाज लोग क्या करते हैं कि सदकात अदा करते हैं कि शुक्र, जो अभी तो सुन रहे हैं कि शुक्र अल्लाह ताला आज का दिन तुमने हमें अपने शेख की मजलिस में बिठा दिया और हमने उसकी बातें सुनी और हमने जिक्र किया, इसके लिए हम इतना सदका अदा कर रहे हैं मजलिस में, सदका सदका देते हैं, लोगों को खाना खिलाते हैं। क्या उनके भाव सुन, क्या जहन है इंसान, आप सोचिए। तो इसकी अदर इस पर सजर क्या है, इसका अजर दो मिलते हैं, दो अजर अल्लाह पाक ना फरमाते हैं। देखिए क्या किया उसने, ये नहीं कि जिक्र बैठा शेख की बातें सुने, नहीं अजाब बात यही उसने शुक्र ये किया कि तूने मौका दे दिया मुझे। अगर मुझे किसी तरह और लगा देता कि बीमारी में डाल देता, किसी हादसात में डाल देता, अब हमारे लिए क्योंकि आसान चीज है, हम तो गए बस दुकान बंद की आ गए, हम तो गए भाई टैक्सी बंद की आ गए, हम तो गए काम बंद करके यहाँ गए ऑफिस में, तो ऑफिस का काम कर आराम से आ गए बैठ गए, या कोई डर चलो पहुंच जाते। इसमें उसमें कितना फर्क है जो मीलों दूर बैठा है और हवाओं में बातें सुन रहा है और शुक्र हमसे ज्यादा कर रहा है, नीत उसकी कोई है ही नहीं और जिक्र की। हम तो आ रहे हैं चलो इतना स्वाप बताएंगे ये चलाएंगे चलो आए आदत को, बहुत डिफरेंट चीज है। सबसे पहली चीज क्या है, हमें जिक्र की अपनी नीयत को बदल लेना चाहिए। ये रमजान से कह रहा है ना बात, तो ये शुक्र है, शुक्र के बारे में बड़ी बातें हैं, लेकिन शुक्र के बाद असल चीज जो बताई मैं आपको, इससे बुलंद मुकाम वो क्या है, सब्र है। क्या चीज है जिसके मैंने बताया कि सब्र कर दे, सब्र कर दे, सब्र कभी सब्र कर, सब्र क्या क्या है मामूली चीज़ तो नहीं। मैंने कहा कि वल अस इन इंसान लफी खुश, अल्लाह ताला कहता है कुरान के अंदर, कसम खा के अल्लाह ताला बात बता रहे हैं, होश सुना लो। ये दूसरी कैफियत का नाम है, दो कैफियत मैंने बताया इंसान में होती है, एक वाफकत और एक गैर वाफकत, एक सूट करती है कोई चीज़, दूसरी सूट नहीं करती, कोई चीज़ हमें सूट नहीं करती और एक सूट करती है। वो जो सूट नहीं करती है चीज हमें, उस सूट पे बाखुशी अख्तियार कर लेना, बात समझ, जो सूट नहीं कर रही चीज हमें और उसको बाखुशी अख्तियार कर लेना, उसका नाम क्या है, सबर। सबर ही है सबसे बड़ा सबर जिसके अल्लाह ताला ने इसमें कसम खाई है, इसी आयत में बताया है सबसे बड़ा सबर है क्या, वल असर इन्नल इंसान लफी खुसर, घाटे में है बिल्कुल अल्लाह ताला कहते हैं, क्यों कसम खाई जमाने की। यहां लिखते हैं मुफस्सरीन कि जमाने की कसम इसलिए खाई है अल्लाह ताला ने, क्यों खाई कि दोनों चीजें इसी में पैदा होती है, जमाने में होंगे ना दोनों, तभी हालात इसी जमाने के अंदर होंगी, वक्त में होती है ना। तो अल्लाह ने क्या बताया, कसम खा के बताया कि वक्त जो ऐसा है इन्हीं में दोनों हालतें होंगी, याद रखना इन हालतों को समझना, मवकत और गैर मवकत की दोनों हालतें इसी में होंगी। अगर तुम्हें सही कर लिया तो शुक्र बन जाएगा, तुम्हें सही कर लिया तो वही हालत तुम्हारी ना मवकत की वो क्या बन जाएगी, बहुत बड़ी इबादत बन जाएगी। तुम्हारी तबीयत में जो चीज़ नागवार गुजर रही है और तुमने उसको कर लिया तो क्या बन जाएगी, बहुत बड़ी इबादत बन जाएगी। वो कौन सी इबादत होगी, सब्र होगी। तो छोटे छोटे चीजों पर अल्लाह ने सब्र रखा है, इनाम रखा है सब्र की, भाई सब्र कर तकलीफ हुई सब्र कर इनाम, उसने सब्र कर लिया, भाई सब्र कर तू रोना तुझे कांटा लगा है इनाम रखा है। अल्लाह पाक ने कहते कांटे के बराबर भी कोई तकलीफ दूंगा उसमें इंसान सब्र करेगा अजर मिलेगा। तो असल चीज पर तरफ अल्लाह आ रहा है कसम खाकर, असल चीज पे जो इंसान सब्र करता है वो साबरीन है, वो साबिर हो। क्या चीज है, इन नजीन आम वामिल सालेहात वतवासौ बिल हक वतवासौ बिल सब्र। इत्तफाक से आयत मेरे जहन में आ गई, मैं इसकी तफसीर शफसीर नहीं करा, कभी आप कहीं तफसीर करने बैठ गए, आयत हवाले के लिहाज से बात कर रहा हूँ और ये भी वो जो बातें करूँगा अल्हम्दुलिल्लाह तफसीर में मौजूद है सारी, आप देख सकते हैं। तो मेरी तबीयत तो ज़्यादा बहुत ज़्यादा जाती है हकीम और उम्मत की तरफ जाती है, क्योंकि मेरे शेख भी आशिक थे उनके, मैं भी उन्हीं की किताबों से और उन्हीं की तफसीर से ज़्यादा बातें करता हूँ, वो मेरे लिए बड़ी तबीयत की माफ़कत होती है जब उनकी किताबों में बात करता हूँ, जो उनकी तफसीर में देख लें आप। अब अल्लाह ताला ने दो चीज़ें बयान की हैं, सब्र की तारीफ हो रही है, सब्र क्या चीज़ है, अब बता रहे हैं सब्र। पहली चीज क्या बताई, ईमान, अल्लज़ीन आमनू वअमिलुस्सालिहात, اور دوسری چیز ایمان سے بلند کر دی اس چیز کو. کیا چیز ہے؟ حضرت فرماتے ہیں کمال ہے ایمان کا, کمال ہے یہ, بلند ہو رہا ہے اس سے. یہ نہیں ہے تو وہاں دباؤ ہے, ایمان کچھ نہیں. جب یہ چیز میں آئیے عمل الصالحات, ایمان کے ساتھ کیا ہے؟ اعمال صالحہ. کون سے اعمال؟ جس کو اللہ تعالیٰ نے حکم فرمایا ہے کہ یہ کرو یہ نہ کرو, دونوں کرنے کا بھی اور نہ کرنے کا بھی. دونوں کیا اعمال کون سے ہیں؟ اس صالح اعمال ہے, یہ اعمال ہیں جو اللہ پاک نے ہمیں دیے, کرنے کا بھی اور نہ کرنے کا بھی. صرف کرنے کا نہیں ہوتا, یہ عمل ہے نہیں, نہ کرنے کا بھی ویسے ہی ہے. یہ کرو یہ صحیح ہے, یہ نہ کرو یہ حرام ہے. دونوں کا سیم معاملہ ہے. جو کرنے والے پہ نہیں کرے گا اس کو مجرم قرار دیا جائے گا, جہنم میں جائے گا, اور جس کو منع کیا ہے وہ کرے گا جہنم میں جائے گا. ایک کر رہا ہے کہ نہیں کر رہا, وہ تیتر بٹیر ہے, اس کو سزا ملے گی. فرمایا قسم کھا کے فرمایا انسان گھاٹے میں, کیونکہ دو چیزیں اس میں ملتی ہیں, اور دو چیزیں کن میں ملیں گی؟ آمنو و عامل الصالحات, دو چیزیں یہاں بیان فرمائی ہیں, اور اس کے ساتھ ہی دو چیزیں آگے بیان فرمائی ہیں, وتواصوا بالحق وتواصوا بالصبر. تو ایمان کو رکھے کسے آمنو کے کس درجے پہ رکھا گیا ہے؟ حق کے درجے پہ رکھا گیا ہے. نہ سمجھنے بھی دو چیزیں ہیں نا, ایمان اور حق, وتواصوا بالحق. تو حق کیا ہوا؟ اعتقاد, اللہ کو مان جانا, یہ کیا ہو گیا؟ ایمان ہو گیا نا ہمارا, یہ تو ہو گیا. اور دوسری چیز کیا ہے؟ صالحات, جو اعمال ہوں گے اس کے مقابلے میں کیا چیز آئی ہے؟ صبر آیا ہے. تو اصل صبر کہاں پر آتا ہے؟ کہ جب اللہ تعالیٰ کے اعمال اور احکامات پہ عمل کرتا ہے انسان, اور وہ عمل اس کی طبیعت کے موافق نہیں ہوتے, نفس ان کو کڑوا پیش کرتا ہے, مشکل پیش کرتا ہے, لیکن اس کے باوجود اس حکم کو بجا لاتا ہے, تو سب سے بڑا صبر کرنے والا انسان ہے. اس کو کہتے ہیں صبر. جس نے اپنی زندگی کو اس چیز میں ڈھال لیا, اب یہ رمضان ہمیں سکھا رہی کہ صبر کا مہینہ ہے. دیکھیں روزہ کیا ہے, کیا چیز ہے؟ کسی ڈاکٹر نے بتایا آپ, کسی گورنمنٹ نے کہا ہے, کوئی شرط لگائی ہے کہ آپ کو شوق ہو رہا تھا کہ بھوک ہے؟ مجھے بتائیں کیس کا حکم ہے, یہ ٹائم کس نے فکس کی ہے؟ وہ کہتے ہیں اثر کے بعد کھول لو بھائی, لمبا روزہ ہے, مغرب کے بعد کھول لو بھائی. ٹھیک ہے نا بھائی, بہت لمبا روزہ ہے, بس چلو صبح کے بعد ٹھیک ہے بھائی, زور تک چلے گا کام. اگر ہمارے سپرد یہ بات ہوتی, ہمارے مزے میں ہوتی, تو کوئی اثر پہ کھول رہا ہوتا, کوئی مغرب پہ کھول رہا ہوتا, کوئی جناب یار کچھ کر رہا ہوتا, اپنے ٹیسٹ پہ بات کام چلتی تھی. لیکن ایمان والے کے لیے فرمایا کہ ہے ہی نہیں. کیا ہے؟ درجہ ہے اس کا. عامل الصالحات, جتنے بھی صالحات اعمال ہیں اس کا کوئی اپنی طبیعت کے مطابق نہ مطابق کا درجہ نہیں ہے, بلکہ کیا ہے کہ ہم اس لیے یہ کر رہے ہیں کہ حکم کس کا ہے؟ اللہ کا. اب یہ دیکھیں رمضان میں دیکھا ہے کہ صبر کا مہینہ ہے, یہ کہا کس کا حکم ہے؟ اللہ کا حکم. کیا آ گیا بھائی؟ مہینہ آ گیا, ٹھپ ہو جاؤ, کھانا پینا رہنا سب چیزیں بند, فلاں وقت سے فلاں وقت تک. کر رہے ہیں نہیں کر رہے؟ شوق ذوق سے کر رہے ہیں نہیں کر رہے؟ بڑے مزے سے کر رہے ہیں نہیں کر رہے؟ کسی کا دل کرتا ہے بھائی اس وقت آدمی بہترین کافی کا کپ نہ بنایا, ساتھ میں بسکٹ رکھا ہو سینسبری کا, چاکلیٹ بسکٹ ہو اور ساتھ میں کافی ہو, اور ساتھ میں بہترین کوئی کتاب پڑھ رہا ہو آدمی, کیوں جی دل کرتا ہے؟ بھوک لگی آپ کس کا نہیں کرتا؟ نہیں بھائی چپ, چلو چلو کچھ نہیں کھا سکتی ہوں, اللہ کا حکم آ رہا ہے. کس کو روکا آپ نے؟ اپنی خواہش کو روکا ہے. کس کے حکم پر؟ اللہ کے حکم. اس کا نام صبر ہے. یہ پورے رمضان نے پریکٹس کرا دی کہ بچے یہی میرا دین ہے, میں کہوں گا اٹھ صبح نماز پڑھ, تمہیں بستر چھوڑنا ہوگا, پانی ٹھنڈا ہو گرم تمہیں وضو کرنا ہوگا, وضو کر کے تمہیں مسجد میں جانا ہوگا, آپ کی دکان ہو, ٹیکسی ہو, کاروبار ہو, جو کچھ بھی ہو, تو بھاگتا ہوا آ رہا ہے. یہ رمضان نے پریکٹس کرا رہا ہے. کیوں جا رہا ہے؟ کہ طبیعت تو نہیں مانتی, موافقت ہوگی نہیں, لیکن اس کی غیر موافقت چلنے کے بعد ہم مسجد میں چلے گئے, تو یہ کس کے حکم پہ چلے؟ جیسے ہم نے 30 دن بھوکا رہ کے چلے, تو وہ بھی کس کا حکم ہے؟ اللہ کا. اور یہ بھی کس کا حکم ہے؟ اللہ کا. جس نے, اب رمضان کہتا ہے کہ جس نے پوری زندگی کو اپنے, اللہ اکبر, آمن, ایمان کی بات کی نا پہلے, لیکن کم درجہ ہے. اصل درجہ, کمال درجہ کس کا ہے؟ صالحات کا ہے. یہ پہنچائے گا درجات پہ پہنچاتا ہے, سبحان اللہ. درجات اس سے ملیں گے, ایمان سے تو مل جائے گا, لیکن درجے کس سے ملیں گے؟ صالحہ سے. کیوں؟ کہ اس نے اپنے نفس کے موافقت کو ختم کیا. نفس ایک چیز کبھی اللہ کے حکم کو نفس پسند کرتے ہی نہیں, اس نے کرنی ہی نہیں پسند. کیوں؟ اس میں بہانے, اس کو سپورٹ کرتا ہے شیطان, اس نے بہانے مارے, اس کا یہ حرام ہے چھوڑ دو. نہیں یار, نہیں. اب یہاں دو چیزیں ہیں انسان کے سامنے لے کے چلتا ہے. جو جس زندگی انسان رمضان کو اس پہلو کو سمجھ گیا کہ صبر کا مہینہ تھا, صبر تھا کیا, صبر ایک چیز ہی کا نام تھا, اللہ کا حکم ہو اور تیرا کرنا ہو, اس کا نام صبر ہے. واپس رکنے کا حکم ہی نہیں ہے, اللہ کا کوئی جواز ہے ہی جواز نہیں. اللہ کے حکم کے آگے کہ میں یہ کروں, میں فلاں بہانہ کروں, میں یہ بہانہ کروں, فلاں بہانہ کروں, یہ کروں, ہے ہی نہیں. اللہ نے کہا ہے نہ کر اور تو وہ کر رہا ہے. اللہ کا حکم تو نے یہ نہیں کرنا, ایسے ہے نا, تو نے کھانا نہیں ہے اور تو وہ نہیں کر رہا, وہی کام کر رہا ہے جس کو اللہ تعالیٰ نے روکا ہے. نہیں یار یہ کر لیتے ہیں کوئی فرق نہیں پڑتا, نہیں یار یہ کر لیتے ہیں اس سے کچھ نہیں ہوتا, اور یہ تو یہ کچھ چیز نہیں ہوتی, یار چلو اس سے زیادہ نوکری پکی ہو جائے گی, رشوت دے دیتے ہیں یہ کام ہو جائے گا, رشوت کرتے ہیں یہ کام کرتے ہیں, یا بزنس کرتے ہیں یہ کام کر لو, اس میں یہ کر لو, اب اس کو کرو تاکہ بزنس ہمارا اونچا ہو جائے گا. اب حرام کو مکس کر رہا ہے وہ اپنی خواہشات کے لیے, لیکن اللہ کے حکامت کو کیا کر رہا ہے, حکم کو کس لیے, کہ اپنا بزنس اونچا کر رہا ہے, اپنی نوکری پکی کر رہا ہے, اپنے حالات کو پکا کر رہا ہے. شیطان اس کو خوب دھوکے دے رہا ہے, نفس مزے کر رہا ہے. چند دنوں کا امتحان ہے. یہ رمضان ہمیں سکھا رہا ہے کہ صبح سے لے کے شام تک جس طرح تم نے اللہ کے احکام کو, اپنی خواہشات کو ختم کر کے تم نے اللہ کے حکم کو مانا, یہ تو 30 دن تھے, تھوڑا زندگی ہے تیری, کتنی ہے تو اس پہ گزار دے, اپنے اسی پہ زندگی گزار دے, تو پھر تو ہوگا کیا وہاں پر. اللہ اکبر, تجھے پھر صابرین کا درجہ دیا جائے گا. کیا مقام ہوگا تیرا وہاں پر؟ ایک حدیث مقام ہوتا ہے صابرین کا, یہ وہ صابرین ہے جس نے نام سے سبق لے لیا. لینا چاہیے ہمیں بھائی, نہیں بالکل ہلنا نہیں ایک انچ بھی, طبیعت کے مطابق ہی نہیں چلنا اللہ کے حکم کے آگے. جہاں اللہ کا حکم کرنے کا آ رہا ہو یا نہ کرنے کا آ رہا ہو, ایک انچ ایک رتی برابر انسان آگے نہ بڑھے. اس لیے کہ آپ رمضان میں بیٹھے ہیں, آپ کہتے چلو پانی کا یار ایک قطرہ پی لیتا ہوں, قطرے سے کیا فرق پڑے گا, اللہ ایک گھونٹ پورا پیتا تو چلو کیا ہوتا, چلو یار اس کا دل کرتا ہے چائے ہے چاٹ لیتا ہوں, چلو مٹھائی تھوڑی سی چکھ لیتا ہوں, ہے نا, یہ تھوڑی سی ہے, رتی بھر بھی یعنی ہے ہی نہیں تصور اللہ کے حکم کے آگے کسی نفس کو آگے اتنا بھی لے جائے آگے, ورنہ کیا ہوگا, روزہ ٹوٹ جائے گا, نہیں ٹوٹے گا, ہے یعنی بھائی حلق سے نیچے پانی گئے تو کیا ہو گیا. اس لیے احتیاط دیتے ہیں مفتیان کہ بھائی غراری بھی کرو تو ذرا, استنجے کے لیے کہتے ہیں کہ استنجا بھی کرو تو ٹھنڈ اندر نہ جائے تمہارے, اتنی احتیاط ہے مفتیان صاحب, یہ ایسی باتیں کرتے ہیں علماء حضرت. کیوں؟ اتنی احتیاط دیے کہ کہیں اس میں بھی شائبہ نہ ہو جائے کہ تمہارا اللہ کے حکم کی نافرمانی ہو جائے. روزہ ٹوٹنا یہی ہے نا, ٹوٹنا کہ نافرمانی ہو جائے, چاٹ بھی نہیں سکتا, اتنا بھی نہیں کر سکتا, فلاں بھی احتیاط سے کرنی پڑتی ہے. اللہ کہتا ہے یہی تو زندگی ہے تیری, یہی تو میں تجھے بنانا چاہتا ہوں. متوا صوبل حق کی متوا صوبس صبر, اور یہ صبر جو رکھا ہے کس کے مقابلے میں رکھا ہے؟ صالحات کے مقابلے میں. یہ صبر جو تمہیں ملے گا کہاں سے ملے گا؟ میرے احکامات پہ عمل کرنے سے ملے گا, ایمان لانے سے حق ملتا ہے. دو چیزیں ایمان حق کے مقابلے میں آئے ہیں, ٹھیک ہے نا, اور صالحات کے مقابلے میں کیا ہے؟ صبر آیا ہے. ایمان کے مقابلے میں ملے ہم کیا ملتا ہے؟ حق ملتا ہے, اللہ ملتا ہے, ایمان لے آتا ہے شہادت دی اللہ کی. اور جب صالحات عمل کرتا ہے جو اللہ نے عمل بتائے ہوئے, جب وہ کرتا ہے اس کے مطابق چھوڑتا ہے اور کرتا ہے بالکل اس کے مطابق, ایک انچ نہیں ہلتا جیسے روزے میں ہلتے, وہ کیا ہوتا ہے؟ وہ صابرین ہوتا ہے, صبر کرنے والا مرد اور صبر عورت ہوتی ہے, جس کے بعد اللہ نے قرآن میں اس کا فرمایا ہے کہ صبر کرنے والے مرد اور صبر کرنے والی عورت ہے. یہ ہے صبر مقام. جنت میں ان کے لیے ہم نے کیا کیا ہے؟ مغفرت کا درجہ دیا ہے اور اجر عظیم تیار کیے ہوئے ہم ان کے لیے. کیا ہوگا روزے قیامت میں لوگوں کے بارے میں؟ صبر کرنے والے مجمع لگا ہوگا, مجمع لگا ہوگا پوری, خوب لوگ بیٹھے ہوں گے تو حکم ہوگا اٹھو صابرین, سبحان اللہ, مجمع اعلان کیا جائے گا صابرین اٹھو. قیامت میں پوری دنیا بیٹھی ہوگی, اب ادھر تو دیکھیں گے لوگ صابرین اٹھ جائیں گے, کھڑو جاؤ. الحمدللہ صبر کرنے والے لوگ, اللہ صبر کرنے والا پورے حشر کے میدان میں کھڑا کر دے گا, جاؤ تم جنت میں چلے جاؤ. उठ रहे हैं जनाब। सबर वाले कौन होंगे? वो सबर वाले तो वो होंगे जिन्होंने अपने हर चीज को, बिजनेस को छोड़ा होगा हराम की वजह से, अपने सही जिससे दर्जे उनके पेटों पेटों के और बैंकों को भर रहे होंगे उसको खत्म करने के लिए हराम की वजह से उसको छोड़ा होगा। मैंने अपनी जिंदगी में देखा है अल्हम्दुलिल्लाह, ऐसे लोग मैंने देखे जो करोड़पति थे वो जनाब हजारपति हो गए, हजार पे आ गए, क्योंकि हराम है। जब बात समझ में आ गई किसी अल्लाह वाले की, वहीं बैठ के ध्यान भी नहीं किया उस तरफ, कमी की तरफ, वो दुनिया से चली गई। कि मैंने अपने आप खुश को जाते भी देखा है, क्या मुकाम ये सामने है, इसको कहते हैं सफर। इतना नहीं किसी जगह भी, इधर से तरक्की हो रही है कर ले हराम, इधर से ये हो रहा है तो चलो रिश्वत दे दें, इधर से ये हो रहा है तो फला काम कर लें, ये बिल्कुल सवाल अल्लाह का हुक्म आ गया सबसे। बतावासो भी हक क्यों तवासो भी सब अमर सहला, खड़ो हो जाओ भाई, सब खड़े हो गए सब्र करने वाले। चंद दिनों की गेम है दोस्तों, ये रमजान बता रहा है हमें, आज से वादा कर लो, चंद दिनों की गेम है, अगर खड़े हो जाओ, खड़े हो गए क्या जन्नत में, अब सब देख रहे हैं उनको है जन्नत में, सबसे पहले साबरीन जन्नत में जा रहे हैं, जन्नत पहुंचते हैं, हदीस में आते हैं पहुंचते हैं जन्नत। कहेंगे भाई भाई तुम तो कौन आ गए, लट्टू पट्टू लोग कौन है, तो फटे फटू से तो दुनिया में कोई पूछता नहीं था, इनको जूते झाड़े पड़ती थी, ये कहाँ से टिके आ रहे हैं, कोई कहता था मौलवी, कोई कहता पागल है, कोई कहता था ये तो कोई कहता था कुछ है, ये किधर घुसे जा रहे हैं जन्नत, वही किधर हो किधर है, कहता हम कौन है, तारुफ कराओ अपना, जन्नत वाला पूछेगा उससे, कहते हमारा तारुफ ये है कि हम सब्र करने वाले हैं, ओ सलूट ठक, सब्र करने वाले हमें तो भाई तुम्हें कौन रोक सकता है, ये लफ्ज है वो, तुम्हें कौन रोक सकता है, जन्नत तो तुम्हारे लिए बनी, चलो जाओ तशरीफ ले जाओ, जन्नत इंतजार कर रहे हैं तुम। वो लोग जब दुनिया अल्लाह के अहकाम को तोड़कर मजे करती थी, बिजनों को चमकाती थी, दौलत को चमकाती थी, याशें करती थी, तुम वो कौम थी, तुम वो लोग हो कि तुमने अपने नफ्स को मारकर अल्लाह के हुक्म को मानकर तुमने सब कुछ खर्च कुर्बान किया था, तुम रियल साबर हो, तब सबिल हक ही हो, इसकी कसम खाई है अल्लाह पाक ने सब्र की जमाने के अंदर। तो ये हालत जब आती है इंसान की, किस पर आती है, हमारे सहारा पर, सबसे आला दर्जे की आती है। बड़ी प्यारी दो तीन हदीसें आपको सुनाता हूँ, हदीस देखें सबर कैसे आ रहा है। अबू हुरैरा रदी अल्लाह ताला अन्हु फरमाते हैं कि हर तिर्मिज़ी की और मुस्लिम की हदीस है कि नागवार हो या हो, हदीस का मफ़हूम बता रहा हूँ कि तुम्हें पसंद हो या ना हो, नागवार समझते ना, या गुजराती में समझो नागवार, कांचने छे पसंद करे छे ना पसंद करे छे, आप पसंद करें या उसको ना पसंद करें, गवार है आपकी या ना गवार है, हदीस में आता पसंद करते हैं या नहीं करते, क्या करना, वजू करना। बहुत से वक्त होते हैं इंसान देखें वजू ना करने की वजह से बहुत बड़े बड़े अमाल छोड़ देते हैं, या क्या वजू करना फर्ज तो नहीं है, चलो कुरान या फिर बाद में पढ़ लें, कुरान पढ़ने का दिल कर रहा टाइम है, वजू टूट गया, वजू नहीं करना, किसकी वजह से, सुस्ती की वजह से। आपको कुरान जैसी इबादत को रमजान अभी देख रहे हैं कि जिक्र में बैठे हो, फजल नहीं है अल्लाह का, गर्म नहीं, अल्लाह कितना राजी हो रहा है जिक्र में आने, इस मजलिस में आने से, हो रहा नहीं हो रहा, ठीक है ना, कितने लोगों को रोका हो, जो आए हुए थे उनको भी भगा दिया, ये क्या चीज है, इंसान लफी खुस, इंसान घाटे में बर्बाद हो गया, असर भी बर्बाद हो गया। कई लोग रमजान का वक्त है, वल्लाह बिल्ला रमजान का वक्त है, आप सोचें हदीस सुना रहा हूं, कहते हैं नागवार गुजरता हो आपको, असली तो सबर, सबर के इंतजाम तो सही होते, गवार हो गए तो वो तो भी शुक्र हो गया, आप सबर पे नहीं आए फिर, वो तो केला खा लिया आपने पसंद के साथ, ना पसंदी के साथ खाई बात हो रही है, समझा रही बात, दोनों चीजें समझ रही मैंने, वो अगली बात भी इंसान समझाऊंगा, शुक्र क्या है, तो लगे ये नागवार, वजू को नागवार ही हो रहा है यार, कुरान किस तरह पढ़ूंगा, तलावत करनी पड़ेगी यार, चलो बाद में कर लेंगे, तलावत में सबको फर्ज तो नहीं ना, तबीयत को अल्लाह ने मचलाया था उसको, तबीयत को तेरी इम्तहान की तरफ डाला था और अपनी किताब की तरफ लेकर आया था, कौन लाया था, अल्लाह, इसमें कुछ रास था जो तेरी तरफ तबीयत की थी, वो इस तेरे दर्जे को बुलंद करना चाहता था, इम्तहान लेना चाहता था कि ये नागवार तबीयत में खड़ा होकर वजू करके मेरी किताब की तरफ आता है, खुदा की किस्म कई हिकमतें समझा देता कुरान से, कई जाहिल आलिम बन गए इस तर्ज पर, इस चीज को समझने के बाद कई जोहला जो थे उलमा से आगे बढ़ गए हैं, उनके सीने मुनव्वर हो गए हैं कुरानों के साथ। इल्म हासिल करने का तरीका बताया आपको मैंने, एक हमारे आती है ना एक एक चीज़ ऐसी आती है हमारे मतलब रूटीन के अंदर कि हम करना चाहते हैं, करने वाले कौन है, ख्वाहिश कौन दे रहा है, اللہ پاک خواہش تیرے اللہ تعالیٰ چاہے چلو صدقہ دے دو, صدقہ صدقہ تو صدقہ دے دو. اور طبیعت جو ہے وہ آپ کی کیا ہے, یہ کس نے ڈالی طبیعت؟ اللہ کہہ رہا ہے, جیسے اللہ تمہیں انوائٹ کر رہا ہے کہ بھائی میرا دل کرتا ہے آج میں تجھے جنت فلاں دے ہی دوں. اللہ دل کر گیا بھائی آج نور محمد صاحب ہوا میں اڑتے رہے, آج ان کو اچھی ہوا میں اڑا دیتا ہوں. اللہ تعالیٰ کہتے ہیں تو کہاں سے شروع ہوگا کام, کون بھیجے گا میسج؟ بھائی ہم وہی کو مانتے ہوئے نہیں مانتے, اسی طرح اللہ تعالیٰ الہام پیدا فرماتے ہیں, مانتے ہیں اس کا الہام آتے ہیں, انسان کو روپے نہیں آتے. یہ سب چیزیں کہاں سے آتی ہیں, وہی کہاں سے آتے ہیں؟ اللہ دیتے ہیں نا. اسی طرح عام مومن کے دل میں یہ وسوسے آتے ہیں اس قسم کے, اچھے اور برے, وسوسہ آ گیا, خیال آ گیا. کون ڈالتا ہے خیال؟ اللہ. بھائی تو تم کو آتی ہے نا. اور جو کیا کہتے ہیں اس کو, دوسرا لفظ کیا استعمال کیا تھا میں نے, وہی کے ساتھ. تو وہ تو پھر اولیاء اللہ کو ہوتے ہیں نا, وہ حالات ان کو آتی ہے. تو ہمیں تو عام مسلمان ہیں, ہمیں تو کوئی جھڑکا ہی آئے گا تھوڑا سا, چل جا اس پہ کھڑے یہ تصویر کر لے, آتا ہے کبھی خیال نہیں آتا, آتا ہے نا. تو جب یہ خیال آیا تو فوراً ڈن کر جاؤ, اس میں جو رکاوٹ ہے اس کو ختم کیا تو صابر ہو گئے, اللہ نے آپ کو درجے کو بلند کر دیا. اور اس وجہ سے کہ جس پہ تکلیف ہو رہی ہے آپ نے وہ کام نہیں کیا. سنجھے میں ابھی حدیث سنا رہا ہوں آپ, وہ اس تکلیف کی وجہ سے میں نے وہ کام نہیں کیا, ڈاؤن ہو گیا. اب رمضان کا وقت حکم آ رہا ہے کہ شریعت پہ آ جاؤ, چہرے صحیح کر لو, فلاں چیز کر لو, نمازیں صحیح کر لو, یہ آ رہے ہیں ہمارے جس میں, جو یہ کر گیا وہ رمضان کو پا گیا, وہ صاحب جی میں چلا گیا. بس یہ کیفیت ہے. تو اللہ تعالیٰ اللہ کے بھی قصہ سمجھاتے ہیں کہ وضو کیا, تیری طبیعت چاہتی تھی نہیں چاہتی تھی, گوار تھا یا نہیں گوار تھا, پسند تھا یا تجھے ناپسند تھا, تو نے وضو کر لیا, اور وضو کر کے تو اٹھا پھر تیسری نماز پہ, اور تو نے اپنے قدم مسجدوں کی طرف چلانے شروع کر دیے. اللہ پاک کدھر چلا رہے, مسجد. کتنے لوگ آئے ہیں مسجد میں؟ ہزاروں لوگ اس وقت جو ہیں وہ اپنے گھروں کے اندر ہوں گے, بستروں میں ہوں گے, آرام کر رہے ہوں گے. کتنے لوگوں نے جو ہوگا عصر کی نماز جماعت کے ساتھ نہیں پڑھی ہوگی, رمضان کی بات کر رہا ہوں میں. آپ سوچیں مسجد سے ذکر میں تو بہت بڑی بات ہے, یہ تو بہت اعلیٰ انعام ہے اللہ پاک کا. یعنی یہ نماز کی طرف عام رمضان کے اندر بھی جماعت چھوڑ دی ہوگی عصر کی لوگوں نے, بس روزے پہ اکتفا کیا ہوگا, بھوک پیٹ بس, یہ بہت بڑی عبادت سمجھ ہوں گے, گلی بیٹھ گئے ہوں گے, بہانے مار لیے ہوں گے, نفس آ گیا ہوگا, ہزاروں چیزیں, مہمان آ گئے جی, فلاں ہو گیا, کھانے سودا لینے جا, بہت سی چیزیں. یہ امتحان تھا نا ہمارا, یہ نہیں تھا رمضان ہوتی ہے. تو فرمایا اس امتحان کو تم نے ختم کیا, کٹ کیا, بیوی کو ٹھنڈا کیا. کس طرح؟ اللہ ہوا. بی بی عائشہ صدیقہ رضی اللہ تعالیٰ ہماری اماں محب مومن فرماتی ہیں کہ جب بڑے گھر کے اندر بیٹھے ہوتے تھے نبی کریم صلی اللہ علیہ وسلم, بہت سی باتیں ہماری چل رہی ہوتی تھیں, ایک دم جب اذان کی آواز آئی چہرہ تغیر ہوتا تھا, ایسا لگتا تھا جیسے ہمارے سے کوئی تعلق ہی نہیں ان کا. کیا خوبصورت مثال دی ہے کہ دنیا بیگانہ ہو جائے, بلین ہاتھ میں رکھیں ایسے گر جائیں. اللہ ہزاروں لوگ کھڑے ہوئے انتظار میں دکان کے اندر مال لینے کے لیے, شٹر بند ہو جائے, اکراس دا روڈ دکان ہے, کوئی توفیق نہیں ہوتی کسی کو, بس مال لیکن نماز بنی آتا. اللہ اکبر, اندازہ لگے مال آگے نہیں آنے دیتا, جماعت پہ جانے نہیں دیتا, لیکن اسی دکان سے اللہ پاک نے ایک کافر کو مسلمان کر دیا. سوچنے بات ہے, جو وہاں کام کرتا تھا وہ مسلمان ہو کے جنت میں چلا گیا, لیکن ان کو جو ہے توفیق نہیں ہوتی. اکراس روڈ دکانیں چل رہی ہیں, ہماری مسجد جو مسجد ذکر کے بعد تو باہر تو کیا ہے, ساری مارکیٹ ہی ہے نا. کبھی دیکھا کسی شٹر پڑے ہوئے؟ کبھی دیکھا کسی دکان پڑی ہے؟ کیونکہ اہمیت ہی نہیں ہے, بس روزہ رکھ لیا. اور روزے کا تو تعلق ہی کچھ نہیں روزے کا. تو بھائی یہ تو بڑی ٹین چھوٹی عبادت ہے, اصل عبادت تو یہ صبر ہے. روزے کے مفہوم کو انسان سمجھے, اصل بات ہے روزہ تو نہیں, بھوک پیاس کیا ہوتی ہے؟ ابھی 30 دن پورے ہو جائیں گے تو آپ کی آنکھ کھلے گی, اس وقت بھوک لگے گی, عادت پڑ گئی, اس وقت ٹائم چینج ہو گئے ہمارے. جیسے پہلے ٹائم چینج میں تکلیف ہوئی تب ٹائم چینج ہو گیا, اس وقت بھوک لگتی ہے, اور شام کو جو ناشتہ بریک فاسٹ قسم کی چیز ہو جاتی ہے, برفس کا زندگی گزر رہی ہے. کہتے ہیں چلو بھی بعض لوگ تو ایسے ہی کرتے ہیں, چلو بھی رمضان کے بعد یہی چلنے دیں گے, ٹائم بچتا ہے تھوڑا بہت, آرام سے ریسٹ مل جاتا ہے. تو کیا تیر مار لیا انہوں نے؟ اصل چیز یہ یاد جو کرانی تھی کہ دکان بند ہو رہی ہے, انسان نماز کے بعد کتنی دکانیں بند ہوئی ہیں, نماز کا کتنا تقدس کیا ہے, بہت کم لوگ ہیں. جو لوگ سعودی عرب وغیرہ میں رہ چکے ہیں وہ تو جانتے ہیں نا, آج بھی وہاں پریکٹس ہو رہی ہے چیز تو صحیح ہو رہی ہے نا, مار دھاڑ کر کے دکانوں کو بند کرتے ہیں, بتاتے ہیں کہ بھائی نماز کا ٹائم ہے. اس وقت کوئی کھلی تو دکان, आप तो रहे माशाल्लाह कुछ सऊदी अरब वाला में, खुलती है दुकान कोई? तब जो चार पांच दस पंद्रह बुड्ढे हमारे से कटे पटे आदमी जो जमा हो गए हैं 30-40 मस्जिद में आने के लिए, तो उसी को समझते हैं यही नमाजी है पक्के बेचारे, भागते जा रहे हैं लट्ठी पक्के जा रहे हैं और उनमें जाके फसादी करना है मस्जिद में बेचारों में। भी कमेटियों के चक्कर चल रहे हैं मस्जिद में, कोई 15-50 आदमी नजर आते हैं उनके भी चक्कर जी है, मैं चेयरमैन तो तू फलां तो तू ये तो तू चौधरी इसको बाहर निकाल दो, वो भी जाके वही काम करते हैं। यही है हमारे मस्जिद तो बना दें इतनी बड़ी बड़ी हमने आलीशान मिलियन पर और बनाने के चक्कर में ये भी और बन जाए, तो नमाजी तो लाओ, मस्जिद तो बना दी शबर में ईमान की हरारत वालों ने, मन अपना पुराना पापी था परसों से नमाज, आज भी हर आदमी भाग भरा मैं भी बनाता हूँ दरअसल, मैं भी ये करता हूँ मैं भी ये करता हूँ, आदमी का आदमी जुटाएगा हर नमाज पे इतनी मस्जिदों के जगह ना हो पढ़ने के लिए, तब तो शुक्र है उसका, तब क्या होगा शुक्र, ठीक है ना। तो इसी तरह कि भाई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जिसने वजू किया ना गवारी की हालत में और कदम किधर गया उसके मस्जिद से उठना शुरू हुआ, या फजर का टाइम हो या असर का टाइम हो या आपके बिजनेस का टाइम हो या कारोबार का टाइम हो ये उसका टाइम हो, ये नहीं घर में मस्जिद बना के बैठ जाए आदमी, चलो भाई ये है भी यहाँ हम करते हैं तो भाई यहीं मस्जिद बना लेते हैं तो यहीं खट्टे नमाज पढ़ लेंगे, ये सब नहीं है हुक्म से, ये तो ठीक है चलो जाओ, असल चीज़ तो है जो मस्जिद बनी है, कारोबार को छोड़ के बाहर निकलो मस्जिद में जाकर नमाज अदा करो। मैं मुफ्ती नहीं हूँ, मुफ्ती नहीं हूँ, मैं तकवे और अपने समझ रहे हैं कि सूफीज्म के हिसाब से बात कर रहा हूँ कि सूफी का तकाजा ये है अपनी अपनी मस्जिदें बना के ना बैठ जाए कि मैंने यहाँ काम कर लिया यहाँ मस्जिद बना लेता हूँ मेरी ये दुकान होगी मैंने यहाँ मस्जिद बना ली आ भैया तू भैया तू है बस तू जान देते नमाज हो रही है मस्जिद, अस्तग़फ़िरुल्लाह मस्जिद मस्जिद है, मस्जिद की जो तारीफ आई वो मस्जिद वही है, तो कितना बड़ा इंसान गुनाह कर रहा है आप इसका पता नहीं है, अपने दिन में आया हमने जिक्र करते हैं वो हम फिक्र करते हैं हम तो सूफी हैं हम तो कादरी हैं हम तो चुश्ती हैं हम तो नक्शबंदी हैं हम तो फलाएं हम तो उसके पीर के, ये काम चलता है। मैं आपको सही बिटर मेरी बातें तरक्की होती हैं लेकिन सबर का मुकाम है, तो जो इन चीज़ों को बर्दाश्त करे सही हो गया वो साबित हो गया, क्योंकि हम तो भाई दरवेशों के हाथ लगे हुए हैं, लकड़ी जब सीधी हो जाती है तो बहुत तैरती है, तो हमें तो अभी सीधा नहीं, मैंने हजरत ने ऐसा सही शुद्ध कर दिया कि सही अमल करना कर बात सही करनी है तुमने, तभी तो मुझे कहा था बात करना है, मुझे कभी ना कहते बात करने के लिए, चाहे नाराज हो चाहे खुश बात हक बात करो, क्योंकि तुमने बंदों को सही मैसेज देना है उसके बाद तो भी सही होगा उसके साथ, है ये बात ऐसी नहीं, तो आज से बद छोड़ दें, जाना कहा हमने मस्जिद में जाना है, जा बहुत आसान हो जाती है दीन, ये तो एक बात ही नहीं बनती, मस्जिद में कौन बात करेगा, फिर उनके चांस बनेंगे जो 50-60 बूढ़े बैठे हैं लड़ने वाले वो तो काम करेंगे भाई, अब जब आप दुनिया वहां जाएगी तो अच्छे नमाजी होंगे जवान होंगे लोग होंगे तो फिर मस्जिदों में जाके वो इंतजाम करेंगे समझेंगे बाहर निकालो, अब उनके रिटायर होगे तुम नमाज पढ़ते रहो तुम कौन मस्जिदों को जमानने वाले, पर अड़े रहे वहीं फैसले उन्हीं के चलते हैं, बुरा लगे किसी को मेरी बात का लेकिन हक यही है, बस फैसले उन्हीं के चलते हैं, वो उल्टे चीज जिसको चाहे बाहर निकाल दो किसी को कुछ कर दो किसी को कुछ कर दो कुछ कर ही नहीं सकता, तो वही बनते रहते हैं चक्कर दे के फिर वही आ गया चक्कर दे के फिर वही आ गया, वो ऐसे ही है ना भाई चक्कर दे के फिर वही आ गए, उठो दीन बताओ, तुमको चूहे बने बैठे हो तुम लोग बताओ दीन, देखो अपने शेख को किस तरह मस्जिद में भागा फिरता है, घूमता फिरता है लातें खाता फिरता है गालियां खाता फिरता है फतवे पढ़ते हैं, हक पे खड़ो हो जाओ, तो क्या टूटा हाथ वजू किया मस्जिद की तरफ किया, अल्लाह के नबी फरमाते हैं मस्जिद में गया नमाज खुदा किया और नमाज खुदा करने के बाद बैठ गया कि चलो यार थोड़ी देर है अब ये सर का टाइम हो जाएगा तलावत कर लेते हैं कुरान की बैठ के, चलो यार अल्लाह का जिक्र कर लेते हैं क्योंकि अब काम तो मुझे कुछ करना ही नहीं है दुकान से तो मैं फारिग हो गया हूँ, चलो कर लेते हैं काम, अल्लाह तो फरमाते हैं उसका अजर क्या है, अल्लाह ताला ऐसे इंसान रोज हर वक्त हमें मिल सकता है कि कोई देखें कितना बड़ा मुकाम है सब्र का, सब्र कितना जबरदस्त अल्लाह ताला बताया मतवासो भी सब्र हक मतवासो भी हक, क्या कितना क्या क्या इनाम इसको मिला अल्लाह ताला हमें इनाम कितना बड़ा दे रहे हैं, इस पर फरमाया इसके सारे माफ, पानी फिर गया हर गुनाह पे, अल्लाह औरत के लिए कि सब कुछ मस्जिद में आती नहीं, फर्स्ट टाइम पे नमाज पढ़ना अफजल औरत के लिए, अजान की आवाज के साथ
کہ یہاں تو ٹائم ٹیبل لگے, فوراً کھڑی ہو جائے اللہ اکبر کر کے, تو وہ ویسے ہی ہے کہ جیسے جماعت میں شامل ہوئی ہے. ٹالنا نہیں ہے جی, میں بچے کو یہ کر کے آؤں گی تو اسکول چھوڑ کے آؤں گی, تو میں کھانا بنا کے کھڑی ہوں, سب ہانڈیے کانے سب ختم. عورت کے لیے بھی یہی ہے کہ وہ بھی بیگانی ہو جاتی تھی, ہماری مائیں بھی جیسے نبی کے بیگان ان سے ہو جاتے تھے, وہ بھی ان سے بیگانی ہو جاتی تھی, وہ بھی نماز کی طرف دوڑ پڑتی تھی, وضو کرتی تھی. حفصہ ہوں, عائشہ ہوں, میں سلمہ ہوں, سب کے انداز یہی تھے. اس تو یہ ہنڈی چڑھانے والا چکر نہیں ہو, یہ کر لوں تو فراہ کروں گے, اور وہ جاری نماز جاری نماز جاری نماز جاری, وہ جلدی ٹھونگ مار کے ٹھونگے مارنی نماز ہوگی. اکثر میں دیکھا عورتوں کے ساتھ ہی کام ہوتے, نہیں صبر نہیں ہوا, یہ مقام نہیں ملا. اور جائستہ پڑھ لی, اذان ہوئی, سب کچھ بند, ہنڈیاں چڑھنی بند, یہ وہ کر کے پہلے وضو کیا, اپنے پیشے فرض آدمی ادا کر لے, اس کے بعد کام کرو. کام کے اندر بھی برکت اور ثواب بھی, جو بتا رہا ہوں ثواب بھی وہ ملے گا. کیا سارے معاف, کلیئر. اس کے بعد دوسرا ثواب کیا ہے؟ جنت. نہیں, جنت تو عام چیز ہے اس کے لیے. اللہ اکبر, کیا ثواب ہوگا کہ جنت میں تو پہنچ ہی گیا بندے, تو یہاں اللہ پاک نے جنت نہیں کہا دوسرے ثواب میں. بڑی بڑی بات میں سوچتے ہی کیوں کیا اللہ پاک نے. اس حدیث میں کیا لفظ ہے کہ پہلے ثواب یہ کہ اس کے معاف, اور دوسرا ثواب کہ درجات بلند. بیچ میں کہاں گئی جنت, کہاں گئی باقی جو سب چیزیں تھیں, یہ سب چیزیں نکل گئی. ذہن میں آیا اللہ تعالیٰ نے کتنا بڑا انعام دیا حقیقت میں, یہ کہ اس کا ذکر ہی نہیں کیا کہ جب معاف کر دیتا ہوں تو سب ذریعے تو پورے خود بخود پورے ہو جائیں گے. جنت پہ تو پہنچ گیا, لیکن جنت پہ پہنچنے کے بعد تجھے انعام دوں گا وہاں پر, اس کا میں تیرے درجے کو بلند کر دوں گا. کیسی بہترین دیکھتے, یہ نہیں کہا گناہ معاف اور درجات بلند. بیچ کا تو سب طے کر گیا تو, گناہ معاف ہونے کے بعد ختم ہو گیا. جنت میں پہنچنے کے بعد تجھ سے بات کروں گا کہ تو نے میری اس بات پہ صبر کیا تھا, نا گواری حالت میں تو نے وضو کیا تھا, دل تیرا نہیں کر رہا تھا میں نماز پڑھوں, تو نماز پڑھی تھی, دل کہہ رہا تھا میں یہیں پڑھ لوں, یہیں مسجد بنا لوں, یہاں کر لوں, یہاں میں جاؤں گا تو تھوڑا بزنس رہ جائے گا, میرے ورکر رہ جائیں گے, میری دکان بند کرنی پڑے گی مجھے, یہ سب چیزیں ہیں نا پیچھے, چلو یار تھے کر لیں دینا. اللہ اکبر, بڑے خوش ہو گئے, تھڑا تھڑ جوتے پڑوں گے منہ کے اوپر. کیا اثر اس کا؟ اللہ اکبر, مال بھی حرام, اولاد بھی حرام, شیطانیت, پھڈے بازی, یہ لڑائی جھگڑے حرام کاری ہیں, بے برکتی ہیں. اس کو پتہ نہیں کہ مجھے کیا ملی ہے, صرف چند لمحے جاتا اور نماز پڑھا تھا, کسی دکان بند کر کے ان کو بھی تغلیف دیتا کہ تم بھی نماز مسجد میں پڑھو, تو کیا مقام بنتا؟ گناہ معاف, درجات. ایک اور حدیث جلدی سناتا ہوں, ذکر ٹائم ہے, سنانی تین تھیں, لے کے اور سنا. بی بی عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں, بڑی عام بات ہے, سمجھے صبر, آج سمجھائی کچھ متے لگ گیا چلو. تو کیا تھا صبر؟ اب دوسری, اب حدیث بہت پیاری حدیث ہے, معاشی باتیں کہتے ہیں کہ ایک قرآن پڑھتا ہے, پھٹ 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 حافظ صاحب ٹن 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 پڑھے جا رہے ہیں قرآن, ہمیں آپ کھڑے دیکھتے ہیں, یار بھائی ثواب تو لے گیا, یہ سارا لے گیا, اچھے سارا ثواب بھائی کما گیا ہے, مات ہم تو کچھ بھی نہیں, ادھر کیا کہا جا رہا ہے. اور دوسرا کیا ہے, وہ اس کو پڑھنا نہیں آتا, اٹکتا ہے, مشکل ہے اس کے لیے قرآن پڑھنا, وہ لیو جائے بیٹھا ہے الحمد للہ رب العالمین. اب یہاں اس پہ صبر آ گیا, میں اگر ایسا پڑھنے والا انسان جو اٹک کے پڑھتا ہے اور اپنی تکلیف کو برداشت کرے گا, دیکھیں تکلیف ہوتی ہے نا آستہ پڑھنے میں, مجھے تو نہیں پڑھا, مجھے پڑھا ہی نہیں, پڑھنا نہیں آتا, ایسے ہم کرتے سیکھ لو, سیکھنے میں بھی دشواری, نفس کو کون لے کے جائے گی, اب کسی جائے گا بدھا ٹوٹا آ گیا اور فلاں آ گیا, ایسی باتیں یہ سب نفس پاس چکر دیتا ہے نا. تو کیا اس حالت کے اندر انسان اگر اٹک اٹک پڑھنے والا قرآن, قرآن اس حالت میں محنت کرنے والا انسان, اور ایک انسان جو ہے فر فر قرآن پڑھ رہا ہے, فرمایا اس کو ایک گنا ثواب, تجھے دو گنا ثواب, ایک قرآن پڑھنے کا, ایک تمہیں صبر کرنے کا, یہ تو عام ثواب ہے. اور دوسرا کیا ہے, صابری میں لکھا جائے گا روزے قیامت میں, بے حساب تجھے جنت میں داخل کر دے. تو صبر ایک ایسی چیز ہے دوست, جس کے اب میں اس کو بہت لمبا ٹاپک یہ ختم کرتا ہوں, صبر ایک ایسی چیز ہے اللہ اکبر کہ پورے دین کو لے جاتا ہے ساتھ ساتھ, کہیں آپ کو بیٹھنے نہیں دے, کسی کام سے آپ رک نہیں سکتے, کسی کام سے آپ رک نہیں سکتے, آپ کو دین کی طرف بڑھاتے ہی چلا جائے گا, جیسے سلاب بڑھاتا ہے نا آدمی کو, پڑھا بس وہاں کا صبر کو استعمال کرتے چلے گئے آپ. صبر کا مطلب سمجھ گئے کہ طبیعت کے موافق نہیں, طبیعت کے موافق کمال آتے ہیں احکام, زبی اللہ کہا ہے کہ میرے جتنے بھی احکام ہوں گے اس کے آگے اللہ نے کیا رکھا ہے, صبر رکھے, حق تو آ جائے گا, ایمان لیا ہو تو حق آ گیا, لیکن ہم لوگ ساتھ جو آئیں گے کس پر آئیں گے؟ تواب صحابی صبر کے مقابلے میں آئیں گے. تو پتہ چلتا ہے کہ جتنے بھی اللہ کے حکم آئیں گے کرنے کے یا نہ کرنے کے, اس میں کیا ہوگا؟ تکلیف ہوگی انسان کو, حرام چھوڑنے بھی تکلیف ہوگی اور اللہ کے حکم ماننے میں بھی تکلیف ہوگی. تو اس آپ وہی انسان ان کو کر سکے گا, اللہ تعالیٰ کی طرف وہی انسان کر سکے گا جس نے صبر کے دامن کو پکڑ لیا ہوگا, ورنہ کوئی انسان فیل ہو جائیں گے. اسی لیے کہا والعصر, قسم کھائی اللہ نے زمانے کی, کہ میں تو جس وقت کی یہ دونوں چیزیں ہوتی ہیں میں تو بتا رہا ہوں, قسم کھا کے بتا رہا ہوں, انہیں انسان لفی خس, سارے انسان خسارے کے اندر ہیں جو اپنے اپنے ڈرامے کرتے ہیں, جنہوں نے عبادتیں صبر کے ساتھ نہیں کی, جنہوں نے حرام کو صبر کے ساتھ نہیں چھوڑا, وہ سب بیکار ہیں. نماز پڑھ لی گھر میں بیکار, یہ کر لیا بیکار, یہاں وہ کر لیا بیکار. وہی چیز جو اللہ کا حکم تھا جس نے اس کے مطابق کام کیا وہ کبھی موافقت نہیں رکھے گا اجازت, اس کا انتظار نہ کرے, جب دل کرے گا تو کروں گا, اس کا انتظار نہیں کرنا. حکم آ رہا ہے روزہ کر سکتے ہیں کہ جہاں دل کرے گا روزہ رکھو, نہیں, حکم آ رہا ہے تو ہم نے ہر حکم کا انتظار کرنا ہے اور اپنے نفس کو ختم کرنا ہے اس پر, اور اس حکم کو بجا لانا ہے. جو یہ لے گا تو وہ کیا ہو گیا؟ ثابت ہو گیا. اللہ تعالیٰ اس کو کامیاب کر دیتا. اللہ تعالیٰ مجھے آپ کو توفیق دے. آخر دعوانا الحمد للہ رب العالمین.